उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी रूपनारायण सिंहको उपन्यास भ्रमर लिएर आएका छौं। भ्रमरको मौलिक उपन्यास भ्रमरको तेस्रो श्रृंखला हामीले गएको साता वाचन गरेर सुनायौं। आज यसको चौथो श्रृंखला वाचन हुनेछ। त्रिभुवन विश्वविद्यालय मानवीकृति तथा समाजशास्त्र संकाय अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा निर्धारित पाठ्य पुस्तकमा पनि यो उपन्यास रहेको छ। भ्रमरको चौथो श्रृंखला अब वाचन शुरू हुन्छ। रणकोला जहाज हुगली नदीको उत्तरम घाट छोडेर समुद्राभिमुख भयो। जहाज रंगुन जान लागिरहेछ। माथि डेकमा नाना जातिका यात्रीहरू छन्। व्यापारी, कुल्ली, चिनिया, यी सबै निम्न दर्जाका प्यासेन्जर हुन्। यिनको मजेरी छ डेकको तख्ता औ छानो आकाश। डेकको तल्लो तलामा केबिन छ। केबिनमा प्रथम र द्वितीय श्रेणीका यात्रीहरू छन्। बिस्तारै कलकत्ता शहरका गगनभेदी महलहरूका टाकुरा पनि देखिन छाडे। जहाज बङ्गोपसागरतिर धाउँदैछ। डेकमा प्यासेन्जर कोही भारी मिलाउनपट्टि लागेर ओछ्यानमाथि कोप्टिएर औ कोही सामल झिकेर खाने मेलो गर्न लागे। डेकमा एउटा जवान रेलिङमा अडेस लागेर उभिरहेको छ। युवकको अनुहार सुन्दर औ रङ गोरो छ। शरीरमा सेतो जिनको अंग्रेजी सुट छ। त्यसको स्वाभाविक सुन्दर अनुसार कति दिन नखौरेका काला दाढीले अलि म्लान देखिन्छ। त्यसका नखौरेका केस नदीका हावाले चारैपट्टि फिजिएका छन्। युवकका हातमा एउटा अङ्ग्रेजी पुस्तक छ, तर त्यसको ध्यान छ कुन सुदूर प्रान्तमा। साँझ पर्यो। जहाजमा यत्रतत्र असंख्य बिजुली बत्ती बले। रङ्ग विरङ्गका बिजुली बत्तीको प्रतिबिम्ब समुद्रका बक्समा परे। माथि आकाशमा असंख्य ताराहरू औ बीचमा अर्धकार चन्द्रमा। यात्रीहरू कोही बात गर्दैछन्, कोही निष्पट्ट सुतिरहेका छन्। दुईजना नेपाली कुल्लीहरू झ्याउरे गीत गाउन थाले। तिनका छेउमा एउटा मदिसे बाहुन थियो, त्यसले पनि तुलसीदासको चौपाई आरम्भ गर्यो। चिनिया व्यापारीले भात पकाइसके थियो, त्यसले दुईवटा काठ झिकेर कतै नहेरी भातका सीता टिप्दै बडो चमत्कारले मुखमा हाल्न थाल्यो। त्यो सेतो सुट लागेको युवकको कतैपट्टि ध्यान छैन। वरिपरिका कोलाहलको वास्तै नराखी त्यो एउटा सुटकेसमाथि बसेर पुस्तक पढ्नमा मग्न छ। विख्यात फ्रान्सी लेखक मोरिस डिकोनानको उपन्यासमा त्यो तन्मय छ। कल्पनाको एउटा रङ्गीन संसारमा त्यो निष्फेत्री डुलिरहेको छ। एउटा मानिस अत्यन्त मोटो औ अत्यन्त रातो अनुहार भएको धेरै बेरदेखि त्यो युवकलाई हेरिरहेको थियो। युवकले पुस्तक पढ्न खोज्ला र छेउमा गएर कुरा गरौँला भन्ने दाउ हेर्दै त्यो थियो, तर त्यो जवान भने हलचल केही गर्दैन। अगत्या मोटो मानिस युवकको समीपमा गएर उभियो। त्यसको विशाल देह पसिनाले निथ्रुक्क भिजेको छ। मुख र निधारबाट पसिनाका धारा एकोहोरो बगिरहन्छन्। मोटो मानिस हातमा रुमाल लिएर बारम्बार पसिना पुस्दछ, तर पसिनाको अन्त छैन। पसिना र त्यसका बीचमा अविराम होड छ। जीवन त्यसको पसिनै पुस्नमा जान्छ कि भन्ने जस्तो लाग्छ। पसिना त्यसको त्वचाको प्रत्येक प्वालबाट निरन्तर निस्कन छोड्दैन, औ ऊ पनि रुमाल लिएर पसिना पुस्न छोड्दैन। पसिना पुस्दै खक्क खोकेर मोटो मानिसले अङ्ग्रेजीमा भन्यो, क्षमा गर्नुहोस्, तपाईँलाई चिने जस्तो लाग्छ। शेखरले पुस्तकबाट मुन्टो उठाएर त्यसपट्टि हेरेर भन्यो, ह? मोटो मानिस एकछिन अप्रस्तुत भयो, फेरि के भन्ने हो निश्चय गर्न सकेन। अरू केही उपाय नदेखेर त्यसले पुनः पसिना पुस्नपट्टि ध्यान दियो। क्याबिनको चाकरले आएर भन्यो, साहब खाना तयारी छ, तपाईँको हुकुम अनुसार क्याबिनमा खाना दिएको छ। मोटो मानिसले भन्यो, अच्छा म एकछिनपछि आउँछु। मोटो मानिसले फेरि एकचोटि साहस गरेर भन्यो, क्षमा गर्नुहोस्, तपाईँसित दुईटा कुरा गर्ने इच्छा छ। युवकले विरक्तिपूर्ण नेत्रले मोटो मानिसलाई हेऱ्यो। मोटो मानिसको रातो अनुहार झन रातो भयो। निधारबाट पसिनाको नदी छुट्न थाल्यो। त्यसको दशा देखेर युवकलाई हाँसो पनि उठ्यो औ दया पनि लाग्यो। पढ्दै गरेको पत्रमा चिन्ह लगाएर पुस्तक घुँडामा राखेर युवकले अङ्ग्रेजीमा मोटो मानिसलाई सोध्यो, के भन्नु छ भन्नुहोस्, म सुन्न तयार छु। मोटो मानिसको रातोमुख प्रसन्न भयो। खाने समय भयो, तल ओर्लौ न त, तपाईँको क्याबिन कति नम्बर? शेखरले हाँसेर उत्तर दियो, क्याबिन नम्बर 0, म डेक यात्री। मोटो मानिस फेरि विद्रप भयो। त्यसको आश्चर्यको सीमा रहेन। पसिना पुस्दै त्यो युवकको छेउमा गोडा पसारेर बस्यो औ खुबै गौरसित त्यसको अनुहार लक्ष्य गर्न लाग्यो। युवक मोटो मानिसको भागभङ्गी देखेर साह्रै विस्मित भयो। मोटो मानिसले युवकलाई भन्यो, तपाईँलाई मैले दार्जिलिङमा देखेँ जस्तो लाग्छ। युवकले टाउको हल्लाएर भन्यो, सम्भवतः। मोटो मानिसले नेपाली भाषामा प्रश्न गर्यो, तपाईँ क्या नाम ललित सिंहका पुत्र हुनुहुन्न? यो अप्रत्याशित प्रश्नले युवकलाई झसङ्ग पारिदियो। युवकका उत्तरको अपेक्षा नगरी मोटो मानिसले भन्यो, त्यही त, म अघिदेखि छक्क परिरहेछु। हेर्नुहोस् क्या नाम, म एकचोटि देखेको अनुहार कहिले हत्तपत्त बिर्सदिनँ। त्यस दिन हिन्दू पब्लिक हलमा क्या नाम नेपाली समितिको वार्षिक अधिवेशन भएको दिन तपाईँले क्या गजबको लेक्चर दिनुभएको थियो। तपाईँले क्या नाम कस्तो मिठो गाना पनि सुनाउनु भएको थियो। शेखरले संक्षेपमा भन्यो, तपाईँले ठिम्याउनु भयो। मोटो मानिसले भन्यो, महाशय अपराध माफ गर्नुहोला, तर तपाईँ क्या नाम देखयात्री भएर किन यात्रा गर्नुहुँदैछ? शेखरले असहिष्णु भएर उत्तर दियो, पैसा नभएर। मोटो मानिस आफूले गरेका प्रश्नको भूल बुझेर पछितो गर्न लाग्यो। शेखर फेरि पुस्तकका पत्र पल्टाएर पढ्न लाग्यो। मोटो मानिस बिस्तारै उभियो। अब त्यहाँबाट जानुभन्दा पहिले उसले शेखरलाई भन्यो, महाशयजी मेरो धृष्टता क्या नाम क्षमा गर्नुहोला। हामी प्रवासी नेपालीलाई अरू नेपाली भाइ देख्दा क्या नाम खुब आनन्द आउँछ। मैले त्यसै काम नपाएर कुरा कोट्याएको होइन। नमस्ते। मोटो मानिस पसिना पुस्तै क्याबिनतिर ओर्ल्यो। शेखर पुस्तक थुनेर गम्भीर चिन्तामा पर्यो। जीवन कस्तो रहस्यमय, कस्तो चमत्कार देखाउँछ, कस्तो घोर परिवर्तन गराउँछ। एउटा समय थियो जब शेखर समाज मान्दैनथ्यो, ईश्वर जान्दैनथ्यो, औ प्रेम र प्रीतिको उपहास गरिन्थ्यो। त्यस्तै समयमा माया त्यसको जीवनमा भर्खर फक्रेको फूलको सौन्दर्य र सुरभि लिएर आएथी। चञ्चलता, भिरु, किशोरीको अनुपम सौन्दर्यले त्यसलाई मोहान्त गराएको थियो। मायालाई त्यसले आत्महरा भएर प्रेम गर्यो, प्रीति देखायो, प्रलुब्ध गरायो, औ त्यसको नवयौवनको रस आकण्ठ पान गरेर मायालाई त्याग गर्यो। भमराले रसहीन पुष्प त्याग गरे जस्तो गरी। त्यसपछि एक चैतका दिनमा वीणा त्यसको जीवनमा देखा परि। वीणाले त्यसका मत, सिद्धान्त, विचार सबै परिवर्तन गरिदिए। वीणाले पनि शेखरलाई मोहित पारी, तर मोहान्त पारिन। आफ्नो भूल बुझेर शेखर मायासँग नतमस्तक भएर माफी माग्न गयो। माया अर्कै माया भइसकेकी थिए। अघि शेखरलाई देवतुल्य मान्थे, अहिले मायाले विषयी, कामान्त, दुर्बल शेखरलाई आफ्नो अघि लत्रेको देखेर घृणाले मुख फर्काई। शेखरले पनि मायालाई यथार्थ प्रेम गर्न सक्दैन। वीणा त्यसका जीवनको धनी भइसकेकी छ। वीणाप्रति जो पवित्र भाव र भक्ति शेखरका मनमा उब्जन्छन्, त्यो मायाले कहिले शेखरका मनमा उब्जाउन सक्दिन। तर त्यो सदाचार, सच्चरित्र औ गुणकी सरला मूर्ति वीणा कहाँ आफ्नो कलुषित हृदय लिएर कहिल्यै जाने छैन। यो कुरा शेखरले स्थिर गरिसकेको छ। भोलिपल्ट जहाज बङ्गोपसागरमा छ। शेखर डेकमा उभिएर घोरिरहेको छ। भविष्यमा कहाँ जाने, कसो गर्ने, केही स्थिर गरेको छैन। पछि पछि चारैपट्टि छ अथाह जलसमूह। जलराशिको आदि अन्त केही देखिँदैन। आज आकाश मेघाच्छन्न छ। यात्रीहरू आँधीको आशंका गर्दैछन्। शेखर पानीमा एकहोरो हेरी बस्दा वाक्क भएर डेकमा यताउति डुल्न थाल्यो। यस्तै समयमा जहाजको एउटा कर्मचारीले आएर सोध्यो, के तपाईँ नै दार्जिलिङ बस्ने नेपाली हुनुहुन्छ? शेखरले मुन्टो हल्लाएर भन्यो, अँ। कर्मचारी, हेर्नुहोस् त, यो पत्र चार नम्बर क्याबिनका साहबले तपाईँलाई पठाएको हो। शेखरले पत्र पढ्यो, महाशय मलाई रातिदेखि गानोले चौपटे दुःख दिइरहेछ, कृपया मेरो क्याबिनमा पाल्नु भए अत्यन्त अनुग्रहित हुनेछु। रघुवीर राई। फेरि त्यो मोटो मान्छे, रातो रामभेडा जस्तो अनुहार, पसिनाको धारा। शेखरलाई विरक्तिका साथसाथै हाँसो पनि उठ्यो। सिगरेटको धुवा उडाउँदै शेखर तल क्याबिनतिर ओर्ल्यो। ढोकामा गएर ढकढक गर्ने बित्तिकै भित्रबाट रघुवीरले भन्यो, भित्र आउनुहोस्। शेखर भित्र पस्यो। रघुवीर राईको रातो मुख पीडाले पहेँलो भएको थियो। त्यसको निधारमा पसिना चाहिँ उत्तिकै थियो। रघुवीर सिरकमा कुम्लिएर सुतिरहेको थियो। शेखरलाई देख्ने बित्तिकै हाँसेर भन्यो, आउनुहोस्, तपाईँले क्या नाम पाउ कष्ट गर्नुभयो, साह्रै खुसी। गानुले फेरि बडो तीव्रतापूर्वक आक्रमण गर्यो। रघुवीर राई पीडा खप्न नसकेर छरपराउन लाग्यो। राति 8 बजेसम्म त्यहीँ बसेर शेखरले रघुवीरको सिहार गर्यो। राईलाई अलि आराम भयो जस्तो भएपछि सुताइवरी शेखर क्याबिनबाट बिस्तारै निस्केर डेकतिर उम्क्यो। जहाज रङ्गुन बन्दरगाह पुग्यो। यात्रीहरू व्यस्त भएर पोकारा पेटारा बोक्न थाले। कुल्लीहरू भारी लिए हारालोस गर्न लागे। शेखर सुटकेस हातमा च्यापेर अरू दुईवटा ट्रङ्क र बेडिङ कुल्लीलाई बोकाएर जहाजबाट ओर्ल्यो। एउटा ट्याक्सीमा चढेर त्यसले ड्राइभरलाई भन्यो, नजिकैको कुनै हिन्दुस्तानी होटलमा लैजा। 10 मिनटपछि ड्राइभरले शेखरलाई एउटा बङ्गाली होटलमा पुर्याइदियो। रङ्गुनमा 3 दिन बितिसक्यो। शेखरले पहिले त नोकरी गर्ने विचार गर्यो, तर त्यसका मन प्राण विमुख हुन्छन्। फेरि नोकरी गर्ने रुचि त परै जाओस्, मनै छैन। त्यसमाथि रङ्गुन जस्तो अघि कहिले नआएको सहरमा नोकरी पो कहाँ खोज्ने? अथवा त्यो विचार शेखरले छिट्टै त्याग गरिदियो। यी तीन दिनमा त्यसले जीवनका बितिसकेका घटनाहरू मीमांसाका दृष्टिले हेऱ्यो, विचार्यो, तिनको अन्वय गर्यो। यतिका दिन व्यर्थका विषय बासना र झुटा कला उपासनामा बितेछन्। शेखरले इच्छा गरेदेखि समाजको कति प्रकारले सेवा गर्न सक्ने थियो। आडम्बर र ढाँचा त्याग गरेर शान्तिपूर्वक मौन रहेर आफ्नै बुद्धिले भ्याएभरि समाजसेवामा मन लाउँछ। असल निस्वार्थ समाजसेवक त्यही हो। यो कुरा आज शेखरले बुझ्यो। समाजको प्रत्येक युवकले उच्च आदर्श अघि राखेर स्वयं सच्चरित्र रह्यो भने पनि समाजको ठूलो उपकार हुन्छ। तिनका आदर्शले समाजका अरू 10 जना ठिटाहरूको चरित्र संगठनमा प्रभाव पार्छ। यो पनि समाज संगठन र सुधारमा अल्प महत्वको कुरा होइन। शेखरले अन्त्यमा बर्मा प्रदेशको इरावदी नदीका तीरमा असंख्य गाई र भैँसी गोठ थापेर बसेका नेपालीहरू कहाँ गएर तिनका सुख दुःखको साथी भएर तिनलाई संगठित पारेर सुधार र उन्नतिको मार्गमा तिनीहरूलाई लाउने चेष्टा गर्ने निश्चय गर्यो। कामकाज केही छैन, चिने जानेको कोही छैन। शेखरलाई समय बिताउन अति गाह्रो पर्यो। बेलुका त्यो खुबै ढाँचा पारेर लुगालाई बायोस्कोप हेर्न गयो। 8 बजेतिर बायोस्कोप शेष भएर शेखर बाहिर निस्कन लागिरहेथ्यो। हठात पछिबाट एउटा मानिसले त्यसको आङमा धाप मार्यो। शेखरले पछि फर्केर हेऱ्यो। फेरि त्यही मोटा राई, अनुहार सधैँभन्दा 4 खण्ड रातो, मुखमा हाँसो औ निधारभरि पसिना। शेखरलाई देख्नासाथ उल्लासले त्यसका दुवै हात समातेर हल्लाउँदै भन्यो, महाशयजी तपाईँ त क्या नाम अल्पनु भयो, बल्ल आज भेटे। शेखरले मनमा नै भन्यो, हे भगवान्, यो क्या नाम राईदेखि कसरी प्राण जोगाउने। तर मुखले चाहिँ हाँसेर भन्यो, राई साहब तपाईँको गानु कस्तो छ। रघुवीर राईकी दुईवटी छोरी पनि सँगमा थिए। ठुली चाहिँ श्याम वर्ण कि, प्राय 18 वर्ष कि छ, औ नाउँ छ श्यामा। सानी चाहिँ 15 वर्ष पुगे कि, त्यसको वर्ण अति गोरो छ। साह्रै गोरो वर्ण लिएर जन्मेकी हुनाले आमा बाबुले प्यारो गरेर छोरीको नाम गौरी राखिदिए थिए। दुवै दिदीबहिनीले बर्मेली ढाँचाले केस कोरेका थिए, औ साडीका सट्टामा बर्मेली लुङ्गी लगाएका थिए। गहना चाहिँ फेरि जम्मै नेपाली ढाँचाका थिए, औ चोला पनि नेपाली फेसनका। शेखर पक्क परेर यिनको विचित्र वेशभूषा निरीक्षण गर्न लाग्यो। यस्तो उदेकको दृश्य शेखरले अघि कहिले विचारमा पनि ल्याएको थिएन। रघुवीर राईले खित्का छाडेर हाँस्दै भन्यो, महाशयजी गानु सानो परेर होस्, तपाईँको क्या नाम त्यस दिनको गुण कहिले बिर्सने छैन। तपाईँको क्या नाम नाम दया गरेर बताउनुहुन्छ। शेखरले केही नलागि नाम भन्यो। गौरीले थप्पडी मार्दै भनी, इन्द्र शेखर, कति राम्रो नाउँ, रामायणको इन्द्रजीत जस्तो। शेखर त दङ्ग पर्यो। एक त तिनीहरूको अचम्मको पहिरन देखेर त्यो उदेक मानिरहेथ्यो, फेरि गौरीका यस्ता कुरा सुनेर त त्यसको आश्चर्यको सीमा रहेन। यो देशका नेपालीको जस्तो आश्चर्यको पहिरन छ, उस्तै आश्चर्यको चाला पनि रहेछ भन्ने कुरा त्यसले छिट्टै बुझ्यो। गौरीका कुरा सुनेर श्यामा र रघुवीर दुवै हाँसे। यो तिनलाई मिठो कुरा लागेछ। ती तीनजना बाबुछोरी हाँसेको देख्दा शेखरको बुद्धि हरायो। त्यो पनि कुनै प्रकारले तिनीहरूसित लोलो मिलाएर हाहार हो गर्दै हाँस्यो। रघुवीर राईले भने, महाशयजी मेरी छोरीहरू हुन्, जेठी यहाँ क्या नाम महाशयजीलाई नमस्ते गर, स्याबास, औ गौरी त पनि क्या नाम नमस्ते गर। शेखरले पनि नमस्कार गर्यो। यिनीहरूको सद्व्यवहार र उदार प्रकृतिले शेखरलाई आकृष्ट गर्यो। रघुवीर राईको निम्तो स्वीकार नगर्ने शक्ति शेखरको थिएन। त्यहीमाथि गौरीको आग्रह एकचोटि तिनका डेरामा नपुगी थिएन। अगत्या शेखर तिनका साथ लाग्यो। शेखर लागेको थियो विदेशतिर एकान्त जीवन बिताउनु। दैवक्रमले कलकत्ता छोडेको 10 घण्टा पनि बित्दा नबित्दै विधिका विडम्बनाले मोटा राईसित साक्षात भयो जहाजमा। कुनै प्रकारले क्यानाम राईले छलेर रङ्गुनमा शेखर लुप्त भएको थियो लोकारण्यमा। तर कुदिनका कुग्रह जस्तो मोटा राई फेरि देखा पर्यो, अझ साथका दुईवटा उपग्रह लिएर। शेखरले हार मानेर मोटा राईको पाहुना हुन स्वीकार गर्यो। बाटामा गौरीले चटुल दृष्टि निक्षेप गर्दै शेखरलाई सोधी, महाशयजी एकछिन हाम्रो डेरामा जानभन्दा किन त्यसरी टार्न खोज्नुभएको, बाबुको गानु सम्झेर? शेखरले के उत्तर दिने? यो प्रश्न उसले हाँसेर टारिदियो। मोटा राई रङ्गुनमा सपरिवार ससुरालीमा बसेको थियो। उसको घर प्रोममा, प्रोम रङ्गुनदेखि पुग्नपुग 85 कोस टाढा छ। यो इरावदी नदीका तीरमा पश्चिम प्रान्तको अन्तिम स्टेसन हो। प्रोमदेखि प्राय 40-50 कोस दूरमा ठूला ठूला पेट्रोलियमका खानी छन्। इरावदीका तीरका उपत्यकामा मोटा राईका अनेक भैँसी र गाई गोठ छन्, औ त्यो तेलका खानीमा कुल्लीको सरदारी र ठिकदारी पनि गर्छ। खानीमा काम गर्ने सहस्र सहस्र नेपाली कुल्लीहरू त्यसका अधीनमा छन्। रघुवीर राईको जेठा बाबु कलकत्तामा वाच एन्ड वार्डको एउटा जमादार थियो। बुढाका सन्तानका नाउँमा उही भाइको छोरो रघुवीर मात्रै थियो। मुखेनी पनि वर्ष 3 अघि बुढाले अघि लाइसकेको थियो। अस्ति जेठ महिनामा तिनको मृत्युको खबर आएको थियो। रघुवीर कलकत्ता गएर जेठाबाबुको श्राद्ध गरिदिएर बुढालाई पुनाम नरकबाट तारेर भएको धनसम्पत्ति सबै हात पारेर दार्जिलिङको मर्मा कमानमा बस्थे। तिनका दुई छोरा अबिरमान राई र कुबिरमान राई, अबिरमान राई पल्टनमा भर्ती भएथ्यो। पल्टन छोडेर पछि कलकत्तामा वाच एन्ड वार्डमा लागेर जमादारसम्म भएथ्यो। कुवीरमान राई कुल्लीमा भर्ती भएर आसामको कोइला खानीतिर गएथ्यो। त्यहाँबाट फेरि ऊ मौका पाएर एउटा साहेबको बिहारा भएर रङ्गुन लागेथ्यो। रङ्गुनमा कुवीरमान राई दुई वर्ष साहेबको चाकरीमा रह्यो, दुई पैसा पनि कमायो। अब एक दिन साहेबको चाकरी छोडेर प्रोमको एउटा गाउँतिर लाग्यो। भैँसी गोठमा त्यसलाई आशातीत लाभ भयो, मान्छे होसियार थियो। गाई र भैँसीको गोठको काम चल्दै गयो। बर्मा प्रदेशमा आज गाई र भैँसीले गोठले धेरै धन आर्जन गरेर बस्ने कुवीरमान राई जस्ता नेपालीहरूको संख्या धेरै छ। रघुवीर राईको जन्म प्रोम सहरमा भएको थियो। रघुवीर जन्मदा कुवीरमान राईको अवस्था निकै सम्पन्न थियो, प्रोममा एउटा ठूलो घर बनेको थियो। कुवीरमान राई स्वयं सामान्य नेपाली मात्रै पढ्न जान्दथ्यो, तर छोरोलाई शिक्षा दिएर ठूलो मानिस बनाउने त्यसको ठूलो अभिलाषा थियो। रघुवीर राईलाई त्यसले म्याट्रिक पास गराएर रङ्गुनको एउटा विख्यात कलेजमा पढ्न पठायो। रघुवीरले आइए पास पनि गरेथ्यो। कुवीरमानको मृत्यु भयो। रघुवीरले पिताका कामकाज औ जहाजको रक्षा सबै जम्मा लियो। रघुवीर शिक्षित थियो, पिताको गुणपुत्रमा पनि देखियो। व्यापारपट्टि रघुवीरले खुबै मन लायो। पिताको व्यवसायलाई त्यसले सबै प्रकारको वृद्धि गरायो। उमेर र धनवैभवको वृद्धिका साथसाथै रघुवीर मोटाउन लाग्यो। त्यसको सेतो अनुहारले क्रमागत रातो रङ फेर्न लाग्यो औ पसिना त्यसको चिरन्तन साथी भयो। रघुवीर रङ्गुनमा बसेर कलेज पढ्दा आर्य समाजका मानिसहरूको सङ्गत गर्थ्यो औ त्यसले दुई वर्षमा सनातन धर्म छोडेर आर्यमत अवलम्बन गर्यो। रङ्गुनमा एउटा अवकाशप्राप्त क्षेत्रीय सुबेदार बस्थे, ती पनि आर्य समाजका एकजना कट्टर अनुयायी थिए। तिनकी कान्छी छोरी मलिना देवी सुन्दरी औ शिक्षिता थिए औ रङ्गुनमा स्त्री समाजकी ऊ नेत्री थिए। आर्य समाजीहरू जातपात मान्दैनन्। रघुवीर राई शिक्षित थियो, धनीको छोरो थियो। बुढो सुबेदारले केही नाइनास्ती नगरी कान्छी छोरी रघुवीर राईले माग्ने बित्तिकै दिइहाले। जेठाबाबुको श्राद्ध गर्न भनी कलकत्ता जाँदा रघुवीरले छोरीहरूलाई र स्त्रीलाई ससुराली राखेर गएको थियो। आज छोरी दुइटीलाई साथमा लिएर मोटा राई पनि छायाचित्र हेर्न भनी निस्केथ्यो। तमासा शेष भएर निस्कदा फेरि शेखरसित अचानक भेट भयो। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
थाकुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हरेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखाजिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोरबाराही बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाउ एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन सुनिरहेका छौं। अब यसैको बाँकी अंश वाचन सुनौ। घरमा पुगेर मोटा राई शेखरको सत्कार गर्नमा व्यस्त भयो। शेखरलाई के खुवाउने हो, कहाँ कसरी बसाउने हो, कसरी कृतज्ञता प्रकाश गर्ने हो, राईको सत्कार र यत्नको सीमा छैन। एकछिनपछि राई मुखेनी पनि आइन्। यो जहानको वैचित्र्यले शेखरलाई अवाक पार्यो। राई मुखेनीलाई देखेर शेखर फेरि उदेक मान्न लाग्यो औ विस्मयान्वित दृष्टिले त्यो राई मुखेनीलाई हेरिरह्यो। राई मुखेनीका यौवन ढलिसकेको थियो, तर सौन्दर्य अझै अटुट थियो। शरीर स्वस्थ थियो तर भीमकाय थिएन। शरीरमा पारसी फेसनको गुलाफी सारी थियो औ केश बङ्गला ढाँचाले कोरेको। आमा र छोरीहरूमा यस्तो विभिन्नता देखेर शेखर दङ्ग पर्यो। राई गृहिणीले अत्यन्त मधुर कण्ठले भनिन्, महाशयजी, तपाईँको सुख्यातिको आदिदेखि अन्त छैन, आज तपाईँसँग भेट हुँदा ठूलो आनन्द लाग्यो। गौरीले चट्टै भनी, तपाईँ बिएमा फर्स्ट हुनुभयो अरे। बाबुले भन्नुभयो, अङ्ग्रेजीमा तपाईँ खुबै जान्ने हुनुहुन्छ अरे, तपाईँ गीत पनि गाउनुहुन्छ अरे हो। फेरि यो पचमुखी गौरी, निर्भीक जिज्ञासु जीव। शेखरले व्यस्त भएर भन्यो, गौरी, यी गुणको योग्य म छैन। गौरीले रिसाए झैँ मुख गरेर भने, हेर्नुहोस् आमै, यी बिए पास गरेका महाशयजीले देवीजी भन्न पनि नजान्ने। स्वामीजीले सुने महाशयजीका कान निमोठी दिने थिए। राई मुखेनीले हत्तपत्त भनिन्, दूर बौलाई, के संसारका जम्मै मानिस समाजका हुन् र? त बहिनी जस्तीलाई नाम काटेर त बोलाउनु पर्छ भनेर हाँस्दै तिनले शेखरलाई भनिन्, हामी आर्य समाजी, समाजमा देवीजी र महाशयजीको चलन छ। गौरी छक्क परेर शेखरका मुखमा एकोरो हेरेर हाँस्न थाली। शेखर बिचरा के गरोस्, गौरीसँग त्यो पराजय स्वीकार गर्न राजी छ। गौरीले त्यसको चिरसञ्चित अहङ्कारलाई एकै वाक्यमा एउटै चटुल दृष्टिले पूर्ण पारिदिए। कुराकानी मानमनितो, भोजन शेष भएपछि शेखर 11 बजी राति त्यहाँबाट विदा भयो। जाने बेलामा गौरीले भने, महाशयजी, आचै शेखर दाजु, तपाईँ साहेबका होटलमा नबसेर ठुटीहरूका होटलमा किन बस्नुभएको हँ? नमस्ते। शेखर फेरि निरुत्तर भयो। यो चपला बालिकाको प्रश्नको उत्तर शेखरको मनमा आउँदैन। रघुवीर राईले एउटा मोटरमा राखी शेखरलाई होटलसम्म पुर्याइदिए। भोलिपल्ट प्रोम जाने निश्चय गरेर शेखर फेरि सुटकेस, बेडिङ आदि लिएर स्टेसनमा पुग्यो। त्यहाँ पुगेर तृतीय श्रेणीको एउटा टिकट काटेर त्यो तृतीय श्रेणीमा बस्ने ठाउँ खोजी हिँड्दै गयो। सहसा एउटा तृतीय श्रेणीको डब्बाको झ्यालबाट गौरीले आफ्नो सुन्दर हँसिलो अनुहार देखाए। शेखर दुई कदम पछि सर्यो, तर गौरीले चित्कार गरेर डाकी, शेखर दाजु, बाबु, ऊ शेखर दाजु, हेर्नुहोस्। गौरी र मोटा राई दुवै प्लेटफर्ममा ओर्लिए। मोटा राईले पसिना पुस्दै शेखरको हात समातेर भन्यो, महाशयजी, यो भारी लिएर क्या नाम कहाँको सवारी? शेखरले छोटकरीमा भन्यो, प्रोम। मोटा राईको मुख आनन्दले झन रातो भयो। गौरीले थप्पडी मार्दै भने, वारे प्रोम, प्रोम तपाईँ कहिले जानुभएको छैन? हामीसित सँगै हिँड्नुहोस् न। शेखरले भन्यो, मेरो थर्ड क्लासको टिकट छ, औ तपाईँहरू सेकेन्ड क्लास, म अन्यत्र बस्छु, प्रोममा भेटौँला। मोटा राई फेरि आश्चर्यमा पर्यो। शेखरको आर्थिक अवस्था त्यसलाई दार्जिलिङमा थाहा भए थियो। दार्जिलिङका नेपाली समाजमा ललित सिंह जस्ता धनी अरू कोही छैनन्, यो कुरा रघुवीर राईलाई थाहा थियो। त्यसले फेरि जहाजमा जो प्रश्न गरेको थियो त्यही दोहोऱ्यायो, महाशयजी, क्याराम तपाईँ किन तेस्रो दर्जामा यात्रा गर्नुहुन्छ? शेखरले विरक्त कण्ठले भन्यो, पैसाले पुगेन र। मुखाली गौरीले चट्टै टिका गरी, हाय हाय, पोसाक भने कुइरीहरूको जस्तो, औ टिकट्स थर्ड क्लास, यो पनि तपाईँको स्वाङ हो। विद्या र शिक्षाको गर्वमा फुलेको शेखर यो कटुभाषिणी बालिकाका वाक्यबाणले विद्ध भएर हार मान्यो। कस्तो आश्चर्य, एउटा सामान्य बालिकाले त्यसलाई बारम्बार निरुत्तर गराइरहेकी छ। रेलको पहिलो घन्टी लाग्यो। यात्रीहरू व्यस्त भएर यताउति दगाउन लागे। चारैपट्टि कोलाहल मचियो। मोटा राईले शेखरलाई बलपूर्वक तान्दै भन्यो, महाशयजी, हाम्रा डब्बामा हिँड्नुहोस्, हामीले डब्बा क्या नाम रिजर्भ गरेका छौँ। छलछुले गौरी कुल्लीलाई शेखरका भारी बकाएर आफ्नो डब्बातिर दगुरी। शेखर मोटा राईका साथ लाग्यो। गौरीका तीखा कुराहरूको उत्तर दिनु औ रघुवर राईको आग्रह टार्नु, यी दुई कुरामा शेखरले आफ्नो पराजय स्वीकार गर्यो। राई मुखेनीले मुसुक हाँसेर शेखरलाई भनिन्, महाशयजी, साथै प्रोम जाने मौका मिल्यो, तपाईँ प्रोममा दुई दिन हाम्रा घरमा पाहुना हुनुभए खुबै सुखी हुने थियौँ। शेखरले मुखेनीलाई नमस्ते गर्यो। श्यामा आमाका छेउमा बसेकी थिए। श्यामा लज्जाशील औ अल्पभाषिणी छ। श्यामाले सङ्कुचित भावले शेखरलाई नमस्ते गरे। गौरीले एउटा रक सिटमा ओछ्याएर भने, शेखर दाजु, ल बस्नुहोस्, अहिले ट्रेन हिँड्दा मन्टिनु मात्रै होला। शेखर केही नभनी निर्दिष्ट स्थानमा बस्यो। एक छेउमा मोटा राई रातो मुख र पसिनै पसिना आऊ, अर्का छेउमा गौरी, पल्ला सिटमा राई मुखेनी र श्यामा। प्रोम पुगेर राई मुखेनीको विशेष आग्रह र अनुरोधले शेखर तिनीहरूको आतिथ्य स्वीकार गरेर साता दिन रघुवीर राईको अति सुरम्य गृहमा बस्यो। त्यसपछि एक दिन दिउँसो बाहिर बैठकमा बसेर गफ गर्दै गरेको अवसरमा शेखरले भन्यो, राई साहब, अब तपाईँले मलाई विदा दिनुपर्छ, तपाईँहरूको गुणमा कदापि कुरा टुङ्गिने नदी। राईले भन्यो, महाशयजी, क्यानाम गुणको कुरा चाहिँ माफ गर्नुहोस्, गुण त मैले पो क्यानाम तिर्नुपर्ने हो। शेखरले अलि हाँसेर भन्यो, हवस् राई साहब, गुणको कुरा दुवै पक्षले छोडौँ, तर मेरो अर्को बिन्ती छ। लाटासुदा गोठाला नेपालीहरूसँग बसेर समय बिताउने निश्चय गरेर म बर्मा लागेको, मलाई तपाईँहरूले अब क्षमा गरे, म इरावदीका किनारमा वनमा बस्ने थिएँ। गौरी यतिन्जेल बाबु र शेखरका कुरा चुप लागेर सुनिरहे थिए। शेखरको पछिल्लो वाक्य शेष हुने बित्तिकै त्यसले भने, शेखर दाजु, यत्रो ठुलो पास गरेर दुध दहीको ठेका लिएर तपाईँ कसरी जीवन बिताउनुहुन्छ? सात दिनमा गौरी र शेखरमा ठूलो घनिष्ठता र गहिरो मैत्री बसिसकेको छ। गौरीका खस्रा कुरा, गौरीका उत्पीडन, गौरीको अत्याचार, फेरि गौरीको निर्मल सहज स्वभाव र ममतापूर्ण आचार व्यवहारले शेखर स्तब्ध छ, विव्रत छ, अवमुग्ध छ। गौरीप्रति शेखर आकृष्ट छ, गौरीको भक्त छ। तर यो आकर्षणमा, यो मोहमा बासनाको लेस पनि छैन। शेखर गौरीलाई श्रद्धा गर्छ। गौरीको अकृत्रिम माधुरी र अपरिमार्जित अथच उदार प्रकृतिको शेखर कायल छ। शेखरको मनमा तुमुल परिवर्तन गराइदिए प्रथम वीणाले। वीणा सुन्दरी, रूपवती, शिक्षिता औ शान्त थिए। वीणाको संयम थियो, आचार व्यवहार त्यसका सुरुचिपूर्ण परिमार्जित थिए। वीणा सभ्य समाजकी आदर्श कन्या थिए। व्यादा देखेर बासनाको विशाल बाण लिएर वीणाका यौवनको शिकारमा गएथ्यो, तर वीणाका संस्कार, संयम औ शिक्षाका सम्मुख त्यसले शिर निरहनु पर्यो। यो थियो शेखरको प्रथम पराजय। यस पराजयले शेखरको जीवनमा घोर परिवर्तन गरायो औ त्यसपछि शेखरको प्रथम भेट भयो गौरीसित। गौरी पनि रूपवती औ सुन्दरी छ। रूपमा औ यौवनमा गौरी वीणाभन्दा पनि बढ्ता छ। तर गौरी छ अल्पशिक्षिता औ चञ्चला। त्यसका आचार व्यवहार छन् अपरिमार्जित, जसलाई हामी बोलचालको भाषामा भन्छौँ छाडा बानी भएकी। शिक्षा, समाज र संयमले त्यसलाई बाँधेका छैनन्। तिनको त्यो उति वास्ता पनि गर्दिन। गौरी विदेशमा विदेशी समाजका वातावरणमा बढेकी सरला बालिका। शेखरका बासना चक्राचुर भइसकेका थिए। शेखरका स्वार्थ औ कामनाले त्याग औ संयमसित ठाउँ साटिसकेका थिए। तर विद्या, ज्ञान, शिक्षा औ संस्कृतिको शेखरलाई अझै गर्व थियो औ यो गर्वको खर्ब, यो दम्भको शेष गरिदिए गौरीले। गौरीले शेखरलाई प्रथम साक्षात्मै राक्षस पुत्र इन्द्रजितसित दजाएर अलमल्ल पारिदिएकी थिए। चपला बालिकाको यो एउटा अर्थशून्य उक्ति मात्र थियो, तर राक्षस पुत्रसँगको तुलनाले शेखर स्तब्ध भयो, निरुत्तर भयो। विवेकले त्यसको हृदय कण्टका किर्ण बनाइदियो औ जति दिन बित्दै गए गौरीको शासनमा शेखर उति उति विनयी हुँदै गयो। शेखरले गौरीलाई यति अति आदर र प्रेमले हेर्दै भन्यो, गौरी तिमी जस्तै दुष्टा र प्रेममयी बहिनीको आदर यत्न पाए, गाईगोठमा पनि राज्य सुख पाइन्छ। गौरीले जिब्रो काटेर भने, वारे गोठाला राजा। प्रातकालीन सूर्यका किरणले सघन वनका अग्ला अग्ला रुखका टुप्पाहरू स्पर्श गरे। वन जंगल गोठ चारैपट्टि नवप्राण सञ्चार भयो। गोठालाहरू अघि नै उठिसकेका छन्। गाईका बाबा, भैँसीका वाई वाई र गोठालाहरूका पुकारले गोठ गुन्जायमान छ। कतै गोठाला दुध दुँदैछन्, कोही मही पार्न लागिरहेका छन्। कतै गाईको कुँडो पाक्दैछ, कोही दही ठेकोमा भर्दैछन्, कोही कुराउनी पेरुङ्गामा हाल्न लागिरहेछन्। पारी, अति पारी, इरावतीका किनारमा सेता जंगली फूल फुलेका छन्। जंगलै टकमक्क पारेर पानीमा घामको टक लागेर मनोहर टलक सृजन भइरहेछ। आँखै तिरिमिरी पारिदिने गरी एउटा सानो ढुङ्गा अघिल्तिर बसेको छ माझी, पछिल्तिर माझी पुत्र, बाँसको मुरली बजाउँदो छ माझी पुत्र, करुण जङ्गली सुर, वन वनान्तरसम्म सुनिन्छ त्यो सुर। पल्ला घाटमा दुई व्यक्ति आएर उभिए। माझी ढुङ्गा लिएर पल्लो घाटमा पुग्यो। माझी पुत्रको मुरलीको करुण सुर झन् स्पष्ट, झन् मधुर सुनिन लाग्यो। यो दुई व्यक्ति डुङ्गामा चढे। माझीले डुङ्गा ख्याउन आरम्भ गर्यो। डुङ्गा नदीमा नाच्दै उफ्रदै पल्लो घाटतिर लाग्यो। इन्द्रशेखर स्तब्ध भएर मुक्त प्रकृतिको मनोरम दृश्य हेरिरहेको छ। चपला गौरीको किशोर हृदय आवेश र उमङ्गले प्रफुल्ल छ। डुङ्गासित हल्लदो छ त्यसको तरुण प्राण। प्रभातको छटाभन्दा पनि दीप्त छ त्यसको मुख कान्ति। घाटमा आएर ती दुवै ओर्लिए। आशातीत बकसबार हर्षोत्पुल्ल भए माझीका आँखा। काला मुखमा देखा परे अति उज्जवल दन्त श्रेणी। गौरीले माझी पुत्रलाई दिई बेग्लै बकस। माझी पुत्रले खल्तीबाट निकालेर दियो गौरीलाई श्रद्धाको उपहार, एउटा अर्कै बाँसको मुरली। गौरीको स्मित अनुहारमा कौतुक देखियो। अति प्रसन्न भएर त्यसले भने, लिनुहोस् शेखर दाजु, तपाईँ बाँसको मुरली नबजाई कसरी गोठाला हुनुहुन्छ? शेखरले केही नभनी मुरली लियो। सभ्यता र समाजका संसर्गदेखि अति दूर इरावदीका तटमा एउटा घोर जंगल छ। मोटा राईको पिता कुबीरमान साथमा अनेक कुल्ली र गोठाला लिएर यस जंगलमा चरणका खोजीमा बसेथ्यो। जंगल फाँडेर गाई र भैँसी गोठको स्थान उसले यहाँ बनायो। गोठका निमित्त उपयुक्त स्थान खोज्नु नेपालीहरूको जन्मसिद्ध संस्कार छ भने पनि हुन्छ। आज यही जंगलमा घोर वनका माझमा गोठालाहरूको गाउँ छ, विस्तृत चरण छ, गाई भैँसी हजारौंको संख्यामा छन्। रघुवीर राई धनी छ औ उद्यमी छ, शौकिन छ तर विलासप्रिय छैन। आनन्द मनाऊ, मोज गर, तर कामका बेलामा अरू थोकपट्टि मन नलाऊ, यही छ मोटा राईको सिद्धान्त औ यसैले लागेको छ मोटा राईलाई उभो। उनको ठूलो घर र शहरका मोज र सुविस्ता छोडेर राई सपरिवार आएर बसेको छ गोठमा। यहाँ स्वयं गाईजन्तुको आहारको तत्त्वावधान गर्छ, गोठालाका दुःख सुखको विचार गर्छ, चरणको सुप्रबन्ध आफै हेर्छ औ गाई भैँसीलाई स्वच्छ राख्ने र गोठलाई परिष्कृत राख्ने आदेश गोठालाहरूलाई दिन्छ। दुध दहीका बेचबिखनका विषयमा कारिन्दाहरूलाई उपदेश दिन्छ। दुधको व्यवसाय आधुनिक ढाँचामा कसरी गर्नुपर्छ तिनलाई त्यस विषयमा शिक्षा दिन्छ। मोटा राई आज यहाँ आएर बसेको छ महिना भयो, यहाँको सुप्रबन्ध गरेर अब फेरि तेलको खानीमा जाने निश्चय गरेको छ। त्यहीँ उसको ठेका छ, अधीनमा हजारौं श्रमजीवीहरू छन्। शेखर राई परिवारदेखि छुट्टिन सकेन, प्रोममा बिदा माग्यो, वन पस्छु भनेर छुलछुले गौरीको प्रयत्पन्न मतिले चट्टे एउटा उपाय खोज्यो। वारे गोठाला राजा, गोठालाहरूसँग बास गर्ने, गोठको मजा चाख्न हिँड्नुहोस् न हामीसित। बाबु, हामी पनि त गोठतिरै जाने कि कसो बाबु? मोटा राईले छोरीको इङ्गित बुझेर भन्यो, साँच्चै त हामीले पर्सि क्या नाम गोठ जाने निश्चय गरेका छौँ। तपाईँ पनि क्या नाम जाने निश्चय गर्नुहुन्छ भने हाम्रै गोठमा जानुभए पनि त हुन्थ्यो नि। मोटा राईले कहाँ तेल खानेतिर जाने निश्चय गरिसकेको थियो। चञ्चला छोरीको कुरा समर्थन गर्दा उसलाई त्यो विचार त्याग गर्नु पर्यो। शेखरले ठूलो आपत्ति गर्यो, कति प्रकारका बाधा विघ्न देखायो, तर अन्त्यमा गौरीको युक्तिको सम्मुख त्यसले हार मान्यो। गौरीले पितालाई भने, बुबा तपाईँले हामीलाई अङ्ग्रेजी पढाउने मास्टर राखिदिन्छु भन्नुहुन्थ्यो। शेखर दाजु अर्काको अन्न सित्तैमा नखाने, तपाईँ यिनीलाई मास्टर राख्नुहोस् न, हामी त अङ्ग्रेजी सिक्छौँ, बिचरा गोठालाहरू पनि अङ्ग्रेजी पढुन् न। शेखरले हाँस्दै भन्यो, गौरी तिमीलाई अङ्ग्रेजी पढाएर नेपालीहरूका प्रथम लेडी वकिल बनाउने प्रयत्न अब उपरान्त म गर्नेछु। मोटा राईकी गृहिणी आफै शिक्षिता थिइन्, फेरि शेखरका विनम्र स्वभाव र विद्याबुद्धिको ती समादर गर्थिन्। शेखर घरकै जहान जस्तो भइसकेको थियो। यो प्रबन्धले ती खुबै सुखी भइन्। छ महिना बिते उन्मुक्त वातावरणमा। समाज यहाँ छ तर समाजका कृत्रिम श्रृङ्खला छैनन्। मानिसहरू छन् तर प्राय सबै लाटा सुधा, प्राकृतिक अकृत्रिम माधुर्यका माझमा छ शेखरको बास। चारैपट्टि ठूला ठूला गोठ छन्। गोठाला र गाई एकै घरका जहान जस्ता छन्। नित्य प्रति गाई दुहनु, गाई चराउनु छ गोठालाहरूको अविराम कार्यक्रम। बिहानै गाई भैँसी अघि लाएर निस्कन्छन् गोठालाहरू। सहस्र सहस्र पशुहरू बाछाहरू माउका अघि उफ्रन्छन्, नाच्छन्, गोठालाहरू मुरली बजाउँछन्। दिनभरि ती चरणमा रहन्छन्। वरिपरिको वायुमण्डल स्तब्ध हुन्छ, मौन रहन्छ। गोठमा रहेका एक दुईवटा जराजीर्ण पशुहरूको स्वर र गोठ सफा गर्ने गोठालाहरूका खतरा खोत्रुक बाहेक एउटा विराट निस्तब्धता फेजिन्छ। राईहरू बस्ने एउटा खरले छाएको साह्रै मनोहर कटेरो बनेको छ। भित्ता पचेर लाएर सेतो पारेको छ औ छानो हरियो रङले रङ्गाएको छ। राई मुखेनी छन् सौन्दर्यकी सेविका, सुन्दर मनोहर पदार्थले तिनलाई आकर्षण गर्छ खुबै चाँडो। तिनैको सुरुचि र सौन्दर्य प्रियताको नमुना यो सानो खरको कटेरा बनेको छ। चतुर कारिगरले यो कटेरा साँच्चै योग्यतापूर्वक बनाएको छ। जङ्गल औ वरिपरिका गाईगोठका माझमा यो कटेरो साह्रै मनोरम देखिन्छ। दिउँसो गोठालाहरू निष्कासित भएपछि शेखर बाहिर पढ्ने कोठामा आएर बस्छ। श्यामा लाजले सङ्कुचित भएर नदृष्टिसँग बिस्तारै बिस्तारै कोठामा प्रवेश गर्छे अनि मास्टरलाई नमस्ते गरेर मेचमा जड भएर बस्छे। गौरी सधैँ बियर गरेर आउँछे। गौरी पस्छे बिजुलीको चमक देखा परे जस्तो गरी, दृष्टिमा चटुलता, मुखमा अटुट हाँसो। प्रबल बेगले ढोका उग्रन्छ औ छुलछुले गरी कोठामा देखा पर्छ। नमस्ते नमस्तेको झिँझो गरिरहन्न। पढाइ प्रारम्भ हुन्छ। श्यामा खुबै तिखो बुद्धि भएको छ, दिनहुँ उसले पाठ कोकिराख्छ। श्यामा अङ्ग्रेजी खुबै रुचाउँछे। गौरी पढ्नमा मनै दिन्न, त्यसका उपद्रव छलछुल र कुराको शेष छैन। कविता र काव्य उपन्यास र नाटकको प्रसङ्ग उठ्दा त्यो खुबै चाख मानेर सुन्छे, तर अरू कुरामा भने त्यसलाई रत्तिभर पनि चाह छैन। दुई तिन घन्टा रोज यसरी बिताएर शेखर लाग्छ जङ्गलतिर। यहाँ गोठालाहरूसँग त्यो बस्छ, तिनीहरूसँग गफ गर्छ, तिनीहरूको मनोभाव बुझ्ने चेष्टा गर्छ। गोठालाहरूका सुख दुःख आशा भरोसा चिन्ता विचारका गाथा शेखर अत्यन्त चाख मानेर मन लाएर सुन्छ। गोठाला कुल्ली औ हली कोदालीहरू नेपाली समाजका पृष्ठ हुन्। आज गोर्खा विजय भएको अनेक वर्ष बितिसक्यो। अनेक थरीका नाना वर्णका जाति मिलेर एउटा महान पराक्रमशाली स्वाधीन नेपाली राष्ट्र बनेको छ। नेपालीहरूको आफ्नो स्वतन्त्र राज्य छ, राजा छन्, संस्कृति छ, धर्म छ औ आफ्नो आदर्श र गौरव छ। राष्ट्रको दिनदिनै संसारमा प्रतिष्ठा हुँदो छ। मातृभाषा नेपालीको प्रचार यत्रतत्र हुन लागिरहेछ। जातिमा शिक्षाले जरा हालिसकेको छ। समाजमा मत मतान्तर भइरहेछ। तर सुदूर पहाड खण्डमा बस्ने परम्परादेखि चरिआएका नियम पालन गर्ने हाम्रा जातिका पुराना कीर्ति स्तम्भ स्वरूप हली कोदाले औ गोठालीहरू अझै पनि त्यही अवस्थामा छन् जुन अवस्थामा तिनका पुर्खाहरू थिए। तिनको आचार व्यवहार अभिलाषा आकांक्षा तिनको मन तिनको विचार के छ कसो छ यी कुरा जान्ने चेष्टा हामीले कहिले गरेका छैनौँ। समाजका भित्तिलाई जातिका पृष्ठलाई हामीले अवहेलना गरिराखेका छौँ। शिक्षित र अशिक्षित नेपालीहरूका माझमा आज एउटा ठूलो अन्तर ठूलो व्यवधान हुँदैछ। शेखर आजकल यही विचारमा व्यस्त छ। जीवनका विषय बासनाले छोडे त्यसका साथ त्याग र कर्मको बाटो त्यसले पक्रेको छ। समाज र जातिका समस्या उसका सङ्गी भएका छन्। के गरे कसो गरे समाजका स्त्री पुरुषहरूको सुधार होला भलो होला यिनै चिन्तामा मग्न छ शेखर। छ महिनाका बीचमा धेरै काम गरिसकेको छ औ छुलछुले गौरी छ त्यसकी सहचरी। गोधुली हजारौंको संख्यामा फर्कन्छन् गाई भैँसी। फेरि गोठालाहरूको मुरलीले वायुमण्डल हुन्छ मुखरित। गोठमा असंख्य दियाला र राँका बल्छन्। गोठको अर्कै एउटा अतुल स्त्रीले शेखरको मन प्राण हुन्छ प्रफुल्ल। गोठालाहरू के प्रौढ के तरुण सबै छोराछोरीसित अज्ञानाका चारैतिर बस्छन्। पहिले दियाला र राँकाले उज्यालो पार्थे। गौरीले पितालाई अनुरोध गरेर एउटा ग्यास बत्ती झिकिदिए। गोठमा यस्तो उज्यालो बत्ती बल्दा कति गोठाला र गाईवस्तु त तर्से भए। त्यसपछि सबै ग्यास बत्तीका भक्त भए। ग्यास बत्ती नभई गोठे अँध्यारो हुने भयो। यही उज्जवल बत्ती मुनि बसेर गोठालाहरू साउ अक्षर सिक्छन्। अङ्कगणितको दुनोट कण्ठ गर्छन्। साह्रै बुढा भएका गोठालाहरू चाहिँ शेखरका वरिपरि जम्मा हुन्छन् औ शेखर तिनलाई छापा पढेर त्यसको नेपाली अनुवाद सुनाउँछ। चञ्चला गौरी गम्भीर भाव धारण गरेर लड्का लड्कीहरूलाई पढाउँछे। माथि तर्खा चित आकाश धरणी मजेरी मजेरीमा यत्र तत्र अगेना उज्जवल ग्यास बत्ती। गोठालाहरू कोही कनिकोथी वर्णमाला घोक्दैछन्, कोही पहाडा घोक्दैछन्, कोही रामायण पढ्दैछन् औ शेखर र गौरी उनीहरूका माझमा छन् शिक्षक र सहायक। कस्तो अपूर्व सम्मेलन। मोटा राईले पहिले त निकै आपत्ति गरे, विरोध गरे। गोठालालाई पढाएर के लाभ? अखबारका खबरहरू सुनाएर यिनीहरूमा अशान्ति र असन्तोष मात्रै बढ्ला। नदुखेको कपाल किन दुखाउने? गोठालाहरूलाई माया गर, तिनीहरूको प्राप्य वतन देऊ, तर गोठमा स्कुल थाप्ने, तिनलाई भेला गरेर स्वास्थ्य र विज्ञानका कुरा सुनाउने, तिनलाई संगठन र समितिको मर्म बुझाउने, यस्ता अनौठा कुरामा पनि कसैले मत दिन्छ? तर विनय शेखर र जिद्दी गौरीका सामने मोटा राईको केही लागेन। हार मानेर राईले आफ्नो सम्मति दिनै पर्यो। यसरी देख्दा देख्दै छ महिना बित्यो गौरीका उपद्रव औ गोठालाहरूका सहवासमा। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको उपन्यासको वाचन हो। यो उपन्यास भ्रमर उपन्यास मौलिक उपन्यास हो। यसको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 19 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई श्रुति @unn.com.np। हवस् त अर्को साता भ्रमरको पाँचौं श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रृङ्खलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज वाचन हुनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।